السلام علیکم ورحمۃ اللہ وبرکاتہ. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. دل کی گہرائیوں سے آپ سب کو خوش آمدید کہا جاتا ہے، اہلاً وسہلاً مرحبا. جیسے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے طالب علموں کے لیے خوشخبری دی تھی، اور اسی بنا پر صحابہ کرام رضی اللہ عنہم ان تمام طالب علموں کو اسی طرح سے ویلکم کیا کرتے تھے جو علم کی تلاش میں ہوں. اللہ تعالیٰ کا بے انتہا شکر احسان ہے کہ اللہ تعالیٰ نے ہمیں یہ موقع نصیب فرمایا کہ ہم پھر ایک بار رمضان کا انتظار کر رہے ہیں اور اس مبارک مہینے میں داخل ہونے والے ہیں، چند دن باقی ہیں. اللہ تعالیٰ خیر و عافیت سے ہمیں وہ گھڑیاں نصیب کرے، آمین. جیسے کہ ہر رمضان کی طرح ہم لوگ اس رمضان میں بھی قرآن کو سمجھنے کے لیے کچھ نہ کچھ شروع کرتے ہیں، تو یہ شروع کرنے جا رہے ہیں جز 30 کی تفسیر. اس دفعہ آج ہماری انٹروڈکٹری کلاس رہے گی، یعنی تعارف رہے گا، تعارفی کلاس رہے گی کہ ہم کیوں پڑھنا چاہ رہے ہیں اور سمجھنا چاہ رہے ہیں. کیونکہ بہت سارے لوگ اس کے بارے میں سوال کرتے ہیں کہ دورہ قرآن یہ بدعت ہے یا ایکس وائی زیڈ جو بھی ہے. اب دیکھیں، ہم ثواب حاصل کرنے کی نیت سے نہیں کر رہے ہیں ہم، چونکہ رمضان کا مہینہ قرآن کا مہینہ ہے، اس کو شہر القرآن کہا گیا ہے، اور لوگ زیادہ سے زیادہ اس مہینے میں قرآن کی تلاوت کرتے ہیں، اور سب کے دل نرم ہوتے ہیں، اور سب لوگ قرآن کی طرف رجوع کرتے ہیں، تلاوت پر بہت توجہ دیتے ہیں. تو چونکہ قرآن ہم غیر عرب لوگوں کے لیے عربی لینگویج میں ہے اور ہمیں سمجھ نہیں آتی ہے عربی لینگویج پوری طرح، تو ہم اس کو سمجھنا چاہتے ہیں تاکہ ہم یہ جان سکیں کہ قرآن ہم سے کیا تقاضا کرتا ہے، یہ ہم سے کیا چاہتا ہے. اللہ تعالیٰ نے قرآن نازل فرمایا تو اس کا کیا مقصد تھا، اور یہ کس طرح سے انسان کی زندگی کو چینج کرتا ہے، دلوں کی حالت کو چینج کرتا ہے قرآن، اس کا یہ اثر کب، کیوں اور کیسے ہوتا ہے. تو اس کو سمجھنے کے لیے، یعنی قرآن چونکہ آسان ہے، اس کو سمجھنے کے لیے ہم یہ سلسلہ شروع کرتے ہیں. چونکہ قرآن کی تلاوت رمضان میں زیادہ سے زیادہ کی جاتی ہے، اور لوگوں کے دل بھی نرم ہوتے ہیں، نیکی کی طرف لوگوں کے دل مائل ہوتے ہیں، تو اس لیے رمضان میں یہ سلسلہ شروع کیا جاتا ہے کہ قرآن کی تلاوت تو آپ کریں گے ہی، لیکن آپ ساتھ میں اس کو سمجھتے بھی جائیں تاکہ آپ اس میں غور و فکر کر سکیں، تدبر کر سکیں، اور اس کے عملی پہلو تلاش کر سکیں. تو ہمارا یہ سیشن، یا ہر سال جو سیشن رہتا ہے، یا جو لوگ بھی اس کے لیے کوششیں کرتے ہیں فہم قرآن کی، بے شک آپ اس کو دورہ قرآن نہ کہیں، جو لوگ پورا مکمل دورہ قرآن کرواتے ہیں اس کو آپ فہم قرآن کہیں، کیونکہ دورہ قرآن کی تلاوت کا ہوتا ہے. ٹھیک ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے جبریل امین کے ساتھ آخری رمضان میں، جو آپ کی زندگی کے آخری رمضان تھے، دو دفعہ قرآن کا دور کیا تھا، نہیں تلاوت ساتھ ساتھ کی تھی یا ان کو سنایا تھا. تو وہ تو ہم الحمدللہ رمضان میں کریں گے ہی دورہ قرآن، یعنی ہم میں سے ہر کوئی قرآن کی تلاوت کرے گا. ایک مکمل قرآن تو الحمدللہ تقریباً ہر ہی مسلمان کوشش کرتا ہے کہ اس کا ایک قرآن مکمل ہو رمضان میں، لیکن کچھ لوگوں کو جن کو زیادہ اللہ تعالیٰ نے استطاعت دی ہے تو وہ چار بھی کمپلیٹ کرتے ہیں صحابہ کے نقش قدم پر چل کر، یعنی ایک ہفتے میں ایک مکمل قرآن کی وہ تلاوت کر لیتے ہیں الحمدللہ، تو یہ بھی بہت اچھی بات ہے. تو چونکہ آپ تلاوت قرآن کریں گے ہی، تو کیوں نہ اس کو سمجھ کر بھی پڑھنے کی کوشش کریں تاکہ زیادہ سے زیادہ اس پر عمل کر سکیں، یعنی اللہ تعالیٰ نے جو احکامات ہمارے لیے نازل فرمائے ہیں اس پر ہم زیادہ سے زیادہ عمل کر سکیں. کہ قرآن تو آیا ہی اس لیے ہے نا کہ ہم اس پر عمل کر سکیں، ہے نا. یہ کتاب جنوں اور بھوتوں کو بھگانے کے لیے تو نہیں آئی ہے، یا تعویذ بنا کر گلے میں پہننے کے لیے تو نہیں آئی، یا اس کو خوبصورت الفاظ اور کیلیگرافی میں لکھ کر دیواروں پر لٹکانے کے لیے تو نہیں آئی ہے نا یہ کتاب، یا نئے گھر اور شاپس کے انوگریشن کے لیے تو نہیں آئی کتاب یہ، ہے نا. آپ جانتے ہیں کہ اس کتاب کا مقصد کیا ہے، کیا ہے یہ سب مقصد جو ابھی بتائے گئے ہیں، کس کو لکھ کر گلے میں پہنا جائے، دیواروں پر لگایا جائے، انوگریشن کے لیے استعمال کیا جائے، لڑکی رخصت ہو رہی ہو تو سر پر سایہ کر کے قرآن کا رخصت کیا جائے، یا جو بھی آپ سمجھیں، گھروں میں جن اور بھوت ہیں تو اس کو بھگانے کے لیے، نہیں، قرآن کا یہ مقصد بالکل بھی نہیں ہے، بلکہ قرآن جس مقصد کے لیے آیا ہے اسی کو سمجھنے کے لیے ہم نے یہ جز 30 کی تفسیر، قرآن تدبر اور عمل شروع کیا ہے الحمدللہ. اور جہاں جہاں کہیں پر بھی، یعنی جہاں کہیں بھی قرآن کا فہم آپ کو بتایا جا رہا ہے اس رمضان میں یا رمضان سے پہلے، اصل میں آپ کا تلاوت کے لیے شوق اور بڑھے اس لیے ہو رہی ہیں ساری کوششیں، یہ بدعت نہیں ہے. ٹھیک ہے، کیونکہ ہم اس کو ثواب کے لیے نہیں کر رہے ہیں، ہم قرآن پر عمل کرنے کے لیے اس کو سمجھنے کی اور پڑھنے کی کوشش کر رہے ہیں. تو امید ہے بات سمجھ میں آئی ہوگی. آئیے دیکھتے ہیں سورہ انعام کی آیت نمبر 122 ہے. اعوذ باللہ من الشیطان الرجیم. اومن کان میتا فاحییناہ وجعلنا لہ نورا یمشی به فی الناس کمن مثلہ فی الظلمات لیس بخارج منہا کذلک زین للکافرین ما کانوا یعملون. کیا تم جانتے ہو ایسا شخص جو پہلے مردہ تھا، پھر ہم نے اس کو زندہ کر دیا، یعنی ہم نے اس کو زندگی دی، اور ہم نے اس کو ایک ایسا نور دے دیا کہ وہ اس کو لیے ہوئے آدمیوں میں چلتا پھرتا ہے. کیا ایسا شخص اس شخص کی طرح ہو سکتا ہے جو تاریکیوں سے نکل ہی نہیں پاتا؟ اسی طرح کافروں کو ان کے اعمال خوشنما معلوم ہوتے ہیں. سورہ انعام کی آیت نمبر 122 اور 122 ایک ہی آیت ہے. سبحان اللہ، یہاں پر اللہ سبحان تعالیٰ فرما رہے ہیں کہ کیا وہ شخص جس کو اللہ تعالیٰ نے زندگی دی جو پہلے مردہ تھا، یعنی یہاں پر ایکچولی انسان کی بات کی جا رہی ہے، اس کے اس اسٹیج کی کہ جب اس کے پاس وحی کا نور نہیں تھا، جب وحی کی تعلیم نہیں تھی، یعنی اس قرآن کی تعلیم اس کے پاس نہیں تھی، یہ قرآن اس کے پاس موجود نہیں تھا، تو اس وقت کی حالت کو موت سے تشبیہ دی گئی ہے کہ وہ مردہ تھا. پھر جب اللہ تعالیٰ نے اس کو قرآن کی نعمت سے نواز دیا اور اس کے پاس ایک نور آ گیا، اس کے پاس زندگی آ گئی، وہ موت سے حیات کی طرف آ گیا، زندگی کی طرف لوٹ آیا، تو وہ شخص جو اس قرآن کی اور وحی کی روشنی کو لے کر چل رہا ہو دنیا میں، جو اللہ تعالیٰ نے اس کو نور دیا اور وہ اس کو لیے ہوئے تمام لوگوں میں چلتا پھرتا ہے، کیا اس شخص کی طرح ہو سکتا ہے جو اندھیروں میں بھٹک رہا ہو یا جو مردہ ہو، یعنی کافر جس کو قرآن کی روشنی نہیں ملی، یا مسلمان ہوتے ہوئے بھی جو قرآن کو جس نے کبھی کھول کر پڑھا ہی نہیں، دیکھا ہی نہیں، یا اس کے مطابق زندگی گزارنا ہی نہیں چاہتا ہو، یعنی وہ شخص جو قرآن والا ہے اور وہ شخص جو قرآن سے محروم ہے، دونوں برابر نہیں ہو سکتے. جو قرآن پر عمل کرنے والا ہے، جو قرآن کو پڑھنے والا ہے، جو قرآن کو سمجھنے والا ہے، اس کے پاس اللہ تعالیٰ کی طرف سے ایک نور آ چکا ہے، زندگی آ چکی ہے. قرآن کے بغیر زندگی دراصل زندگی ہی نہیں، وہ موت ہے، اور قرآن کے ساتھ زندگی یہی اصل زندگی ہے. تو اللہ سبحانہ وتعالیٰ کی نظر میں وہ شخص زندہ ہے جس کے سامنے وحی کی روشنی آئی اور اس نے اس کی پیروی کی اور اسی کو اپنے لیے روشنی بنا لیا. سبحان اللہ. تو کون ہوتے ہیں وہ لوگ جو قرآن کی روشنی پاتے ہیں؟ وہ لوگ جو قرآن کو اللہ تعالیٰ کی کتاب مانتے ہیں، اس میں کوئی شک نہیں کرتے، اس پر ایز اٹ از ایمان لاتے ہیں، اسی کے مطابق زندگی گزارتے ہیں. وہ قرآن کو 1400 سال پرانی کتاب نہیں کہتے، یا یہ نہیں کہتے کہ یہ تو پرانی بک ہو چکی ہے اور اب آج کی دنیا کے لیے اس میں کوئی نعوذ باللہ حل موجود نہیں ہے. ایسے لوگ تو کافر ہیں جو یہ کہتے ہیں. تو مومن یا زندہ وہی شخص ہے جو اس قرآن پر عمل کرنا چاہتا ہو اور اس کتاب کو ہی وہ اپنے لیے رہنما سمجھتا ہو اور اسی کی روشنی میں وہ زندگی گزارتا ہو. اب دیکھیں، اللہ سبحانہ وتعالیٰ نے قرآن میں وحی کا لفظ استعمال کیا ہے، یعنی قرآن کی جو آیتیں نازل ہوئی جبریل امین کے ذریعے سے، اس کے لیے وحی کا لفظ آیا ہے. اور یہ وحی کیا ہے؟ اللہ تعالیٰ کا اپنے بندے پر اور اسپیشلی پیغمبروں پر اپنی بات القا کرنا، کسی فرشتے کے ذریعے سے یا بغیر کسی فرشتے کے ذریعے سے ڈائریکٹ. تو یہ وحی الہی دراصل مردہ دلوں کو زندگی بخشتی ہے، کفر اور جہالت اور گناہوں کی تاریکیوں سے نکال کر اسلام کے راستے پر لے آتی ہے، یعنی فرما برداری کے راستے پر لے آتی ہے. سبحان اللہ. آپ سوچیں کہ ایک وہ شخص جس کے پاس وحی الہی کی روشنی ہے اور دوسرا وہ شخص جو دنیا کی ہی چیزوں کو یا دنیا کی کتابوں کو اپنے لیے سب کچھ مانتا ہے. تو راہ راست پر کون ہوا؟ جو اللہ کی کتاب کو رہنمائی اللہ تعالی کی کتاب کی رہنمائی میں چلتا ہے، اللہ تعالی کی کتاب کو رہنما مانتا ہے، اور اس کی وجہ سے اس کی دنیا اور آخرت دونوں کامیاب ہوتے ہیں الحمدللہ. تو جیسے زمین مردہ ہوتی ہے اور بارش کا پانی اس کو سیراب کرتا ہے تو وہ پھبک اٹھتی ہے، زندہ ہو اٹھتی ہے، اور اس سے لہلہاتے ہوئے پودے نکلتے ہیں، کھیت کھلیان ہم دیکھتے ہیں، جس کی وجہ سے بارش کی وجہ سے مردہ زمین کو زندگی ملتی ہے. اسی طرح سے انسان کا دل بھی مردہ تھا، جب وحی کی بارش اس کے دل پر پڑی تو وہ زندہ ہو اٹھا، فریش ہو چکا الحمدللہ. اور رسول اکرم صلی اللہ علیہ وسلم نے بھی وحی کی مثال بارش سے ہی دی تھی، کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا تھا صحیح حدیث ہے کہ جس علم اور ہدایت کے ساتھ مجھے بھیجا گیا ہے، یعنی وحی الہی کے ساتھ، اس کی مثال بارش کسی ہے جو زمین پر خوب برسے. بعض زمین جو صاف اور نرم ہوتی ہے، یعنی بہت اچھی، جو یعنی جس کو آپ کہہ سکتے کہ جس جو بہت اچھا فرٹیلائز کرتی ہے، زیادہ جہاں پر چیزیں زیادہ گرو ہوتی ہیں، بہت اچھی زمین، تو جب پانی برستا ہے اس زمین پر تو وہ پانی کو پی لیتی ہے اور بہت سبزی کو اگاتی ہے. سبحان اللہ. اب آپ دیکھ لیجیے، یعنی ہم کو ان تین لوگوں میں سے کوئی ایک چوز کرنا ہے راستہ. تو تین قسم کے لوگ بتائے گئے ہیں جو اس وحی الہی کو لیتے ہیں، اس بارش کو لیتے ہیں، اللہ سبحان تعالیٰ کی بھیجی گئی روشنی کو اور نور کو لیتے ہیں. آپ اس نور کو اپنے دل میں کتنا لینا چاہتے ہیں، آپ اس نور کو کتنا ایبزارب کرنا چاہتے ہیں، آپ خود ڈیسائیڈ کریے. اور اس رمضان میں خاص طور سے اللہ تعالیٰ سے دعا کیجیے، کیونکہ یہ رمضان شہر القرآن ہے، اصل میں یہ قرآن کا مہینہ ہے، اور یہ مہینہ بابرکت اسی لیے ہوا کہ اس میں قرآن نازل ہوا، سبحان اللہ. تو یہ اللہ تعالیٰ کا ہم پر کتنا احسان ہے کہ اللہ تعالیٰ نے ہمارے لیے قرآن نازل فرمایا. تو اب یہ جب وحی الہی آئی، تب آپ کون سی زمین ہے؟ ایک زمین وہ ہے جو بہت ہی نرم ہوتی ہے اور پانی کو بہت اچھی طرح پی لیتی ہے اور بہت ساری سبزی اگاتی ہے، ٹھیک ہے، یہ پہلی والی ہوئی. دوسری زمین وہ ہے جو سخت ہوتی ہے، وہ پانی کو روک دیتی ہے، یعنی پانی کو جمع کر لیتی ہے، جیسے پونڈ ہے، ندی نالے ہیں، وہ پانی کو جمع کر کے رکھتے ہیں، وہ اپنے اندر اس کو جذب تو نہیں کر لیتے لیکن وہ پانی کو روک کر رکھتے ہیں تاکہ وہاں سے کوئی پیاسا گزرے تو اس سے سیراب ہو جائے. یعنی خود تو فائدہ اٹھاتے ہیں، پانی ان کے پاس جمع ہوتا ہے، لیکن وہ دوسروں کو اور زیادہ فائدہ پہنچانا چاہتے ہیں، یعنی اس وحی الہی کی روشنی کو انہوں نے حاصل کر لیا اور اس کو محفوظ رکھا تاکہ بعد میں آنے والے اس سے سیراب ہو سکیں، اس سے لے سکیں، فائدہ اٹھا سکیں. تو بعد میں آنے والے اور جو طالب علم ہوتے ہیں اس وحی الہی سے ان سخت زمین والے لوگوں کے پاس سے اس پانی سے خوب سیراب ہوتے ہیں، اس وحی الہی سے خوب سیراب ہوتے ہیں، خوب زیادہ نور حاصل کرتے ہیں، خوب زیادہ روشنی حاصل کرتے ہیں. جبکہ زمین سخت ہے لیکن اس نے پھر بھی فائدہ دیا، کیوں؟ کیونکہ اس نے پانی کو روک کر رکھا. تو ایسے ہی وحی الہی کی دوسری قسم ہے، یہ تو خود بھی فائدہ اٹھاتے ہیں اور دوسروں کو اپنے سے زیادہ فائدہ دیتے ہیں، تو لوگ اس سے زیادہ فائدہ اٹھاتے ہیں، یعنی وہ خود اس سے سیراب ہوتے ہیں اور دوسروں کو سیراب کرتے ہیں، سبحان اللہ. یعنی اس وحی الہی سے، یعنی قرآن کی تعلیم سے خود بھی فائدہ اٹھایا اور اپنے سے زیادہ دوسروں کو فائدہ پہنچانا چاہا کہ جو دیکھا ہے، جو کچھ میں نے اوروں کو بھی دکھلا دے. تو خود جو فائدہ حاصل کیا تھا اس قرآن کی وحی کی روشنی سے، دوسروں کو بھی آگے پہنچاتے ہیں اور وہ اس سے زیادہ فائدہ اٹھانے والے ہوتے ہیں، سبحان اللہ. یعنی سیکنڈ قسم کے لوگ اور زیادہ بیسٹ ہوئے. اور پھر تیسرے لوگ ہیں کہ کچھ زمین ایسی ہوتی ہے، یعنی کچھ لوگ اس زمین کی مانند ہوتے ہیں جس کے بعض خطوں پر پانی پڑتا ہے، جو بالکل چٹیل میدان ہوتے ہیں، بلکہ اونچائی والے ٹیلے ہوتے ہیں، ٹیلوں پر پانی برستا ہے. یہ نہ پانی روکتے ہیں اور نہ سبزہ اگاتے ہیں. جو چٹیل میدان ہوتے ہیں، یہ چٹیل چٹانیں ہوتی ہیں، آپ نے دیکھا ہوگا، کھڑی کھڑی چٹانیں ہیں مثلث نما، اس پر نہ پانی رکتا ہے اور نہ ہی سیراب ہوتا ہے، بلکہ بہہ جاتا ہے پانی. نہ خود فائدہ اٹھایا، نہ دوسروں کو فائدہ پہنچایا. اس مثال میں وحی کو بارش سے تشبیہ دی گئی ہے اور انسان کے دل کو زمین سے. مختلف قسم کے انسان ہوتے ہیں، کچھ لوگ حق کو قبول کرنے والے ہوتے ہیں، کچھ لوگ اس کو ریجیکٹ کرنے والے ہوتے ہیں، اور اس لیے آپ دیکھیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ خیرکم من تعلم القرآن وعلمہ، تم میں سب سے بہتر وہ ہے جو قرآن کو سیکھے اور سکھائے. یعنی سبحان اللہ، سب سے زیادہ اعزاز والا کام، سب سے زیادہ معزز کام قرآن پڑھنا اور پڑھانا ہے. اس سے بڑھ کر معزز کام اور کیا ہو سکتا ہے کہ جو لوگ قرآن پڑھتے ہیں اور قرآن پڑھاتے بھی ہیں. تو اب آپ بتائیے کہ آپ ہم سب ان تینوں میں سے کون سی زمین بننا چاہیں گے، یا کون سے لوگ بننا چاہیں گے؟ نرم زمین جو پانی کو خوب اچھی طرح جذب کرتی ہے اور خوب سبزہ اگاتی ہے، سخت زمین جو پانی سے خود بھی فائدہ اٹھاتی ہے یعنی وہی الہی سے، اور دوسروں کو بھی فائدہ پہنچاتی ہے بلکہ دوسروں کو آگے زیادہ بڑھاتی ہے. یعنی ایک انسان ہے، آپ دیکھیں کوئی ایک انسان بہت سارے لوگوں کو قرآن پڑھا سکتا ہے، سمجھا سکتا ہے، بتا سکتا ہے. تو یہ سیکنڈ قسم کے لوگ ہوئے. اور پھر تھرڈ والے کون ہیں؟ کوئی بننا چاہیں گا تھرڈ والا؟ کوئی بھی نہیں ہے نا، ہم میں سے کوئی نہیں بننا چاہیں گا تھرڈ والا. تو پھر ہم اپنے لیے ڈیسائیڈ کر لیں کہ ہم یہ دونوں میں سے کون سے بننا چاہتے ہیں، فرسٹ ٹو میں سے. اور اللہ تعالی ہمیں ہمیشہ اپنے آپ کے لیے بھی اور دوسروں کے لیے بھی فائدہ مند بنائے، ہماری زندگی ایسے گزرے جو لوگوں کو خیر کی دعوت دینے والے ہوں، جو لوگوں کو خیر کی طرف بلانے والے ہوں، جو لوگوں کو جنت کے راستے پر لے کر چلنے والے ہوں، جو لوگوں کو اللہ تعالی کی رضامندی کی طرف لے کر چلنے والے ہوں، جو لوگوں کو گناہوں سے بچانے والے ہوں، جو لوگوں کو نیکی کی دعوت دینے والے ہوں. یہ ہو ہماری زندگی کا مقصد. تو یہ وحی الہی زندگی لاتی ہے، مردہ دلوں کو زندہ کرتی ہے، اسے ابدی حیات کی طرف لے جاتی ہے. اس کے بغیر ہماری زندگی زندگی نہیں، بلکہ ایسے شخص کو مردہ کہا گیا ہے. اور اللہ سبحانہ وتعالی قرآن میں ارشاد فرماتا ہے، من عمل صالحا من ذکر او انثى وهو مؤمن فلنحيينه حیاۃ طیبہ ولنجزینهم اجرہم باحسن ما کانوا یعملون. جس نے نیک عمل کیا جبکہ وہ مومن ہو تو ہم اسے زندگی بخشیں گے، پاکیزہ زندگی، اور ضرور بدلہ دیں گے ان کو بہترین جس طرح وہ عمل کرتے تھے. سبحان اللہ، عمل صالح انسان کو پاکیزہ زندگی کی طرف لے جاتا ہے، اور یہ چیز اسے زندگی بخشتی ہے. کیسی زندگی؟ حیاتن طیبہ، پاکیزہ زندگی. تو ایسے لوگوں کے لیے کیا ہی اچھا بدلہ ہے جو انہوں نے احسن عمل کیے ہیں. سبحان اللہ. اور آپ دیکھنا، قرآن کو الحیات بھی کہا گیا ہے، وحی بھی کہا گیا ہے، اور اللہ تعالیٰ کا نام بھی الحی القیوم ہے نا. تو وحی بھی اسی سے ہے اور حیات بھی اسی سے ہے، یعنی زندگی، میری اور آپ کی زندگی، یہ دنیا کی زندگی. تو یہ دنیا کی زندگی پر ہی تو ہماری آخرت کی زندگی ڈیپینڈ ہے نا، ہے نا. آپ بتائیے کہ اگر یہ دنیا کی زندگی نہ ملتی تو آخرت میں کہاں سے اجر ملتا؟ تو یہ دنیا کی زندگی ملی ہے تو ہی آخرت کامیاب ہوگی نا. تو اس دنیا کی زندگی دیکھا جائے تو بہت اہم ہے ہمارے لیے، کیونکہ اسی پر ہماری آخرت کی کامیابی اور ناکامی ڈیپینڈ ہے، انحصار ہے، منحصر ہے. تو قرآن پر چلنے والی زندگی ہی دراصل اصل زندگی ہے. یہ زندگی اطمینان قلب پیدا کرتی ہے، نفس کو سکون بخشتی ہے، ان کاموں سے دل اور نفس دور رہتے ہیں جو اللہ تعالیٰ کو ناپسند ہے. اور ایسے ہی لوگوں کو اللہ تعالیٰ پاکیزہ زندگی عطا کرتے ہیں. سبحان اللہ، اللہ تعالیٰ ہمیں ان لوگوں میں سے بنائے. تو یہی وہ لوگ ہیں جن کو اللہ تعالیٰ ایسی نعمتوں سے نوازے گا جس کا کسی دل میں خیال بھی نہ گزرا ہوگا. یعنی ایسی جنتیں ہوں گی، ایسی جزا ہوگی کہ کوئی اس کا تصور تک نہیں کر سکتا. اور جو شخص قرآن کی تعلیم سے ناواقف رہتا ہے، نہ آشنا رہتا ہے، پھر اس کا دیکھیں نقصان کتنا بڑا ہوتا ہے کہ وہ گناہوں میں مبتلا ہوتا چلا جاتا ہے، ہدایت اور روشنی سے محروم ہو جاتا ہے، اندھیروں میں بھٹکتا رہتا ہے، توہم پرستی، تعصبات، رسم و رواج میں الجھ جاتا ہے. اللہ تعالیٰ رحم فرمائے. آپ سوچیں کہ کتنی دکھ کی بات ہے کہ کتنی اس کو ناکامی اور کتنی محرومیاں ہیں. یعنی قرآن سے دور شخص کتنا محروم شخص ہے، کتنا کہہ سکتے ہیں ہم اس کو بدقسمت شخص ہے کہ کتنی ساری نعمتوں سے پھر وہ محروم ہو جاتا ہے. ہدایت بھی نہیں ملتی، روشنی بھی نہیں ملتی، اندھیروں میں بھٹکتا رہتا ہے، توہم پرستی میں الجھ جاتا ہے کہ ارے बिल्ली रास्ता काट गई, अरे ऐसा होगा तो वैसा हो जाएगा, अरे नजर लग जाएगी, बात बात पर। अब देखिए, क्या नजर लगने की वजह से सारे काम करना ही छोड़ दें? आपके पास जो नेमतें हैं वो तो लोगों को मालूम ही होगी ना, लेकिन कुछ लोग इतना तोहम परस्ती में मुब्तला हो जाते हैं, हर बात को छुपा छुपा कर रखते हैं। तासुबात, वो क्यों आगे निकल गया, मैं क्यों पीछे रह गई, हम बहुत बड़े वो छोटे, ये सब तासुबात हैं असल में। इन्हें असबियत से निकला है तासुबात ना, कि हमारी जत्थाबंदी, हमारा खानदान सबसे आला, हम आला, हम अरफा, सामने वाला कमतर। ये तो बहुत ही दुख वाली बातें हैं, ये सब कुरान से दूरी का नतीजा। कुरान सबसे बढ़कर, मैं तो हमेशा ये बात कहती हूँ, यकीन जानिए कि कुरान जब आप पढ़ते हैं और सही उसको समझते हैं और सही उस पर अमल करने की कोशिश करते हैं, यकीन जानिए सबसे पहले ये आपके दिलों से हसद और कीना दूर करता है। किसी के ताल्लुक से दिल में कभी बदगुमानी पैदा ही नहीं होती है अल्हम्दुलिल्लाह। और थोड़े बहुत वक्त ही कभी किसी के बुराई को देखकर सामने आ भी जाता है तो फौरन दिल से ख्याल झटकता चला जाता है कि कोई बुराई आती ही नहीं दिल में सामने वाले के लिए। यानी कुरान आपके दिल को साफ और शफाफ कर देता है अल्हम्दुलिल्लाह। इतना आपके अंदर वसत कल्बी और वसत नजरी पैदा कर देता है कि सामने वाले के ताल्लुक से कोई बदगुमानी आपके दिल में रहती ही नहीं है बाकी अल्हम्दुलिल्लाह। और ऐसे ही लोग तो जन्नत में जाएंगे। फिर रस्म रिवाज से आपको बचाते हैं अल्हम्दुलिल्लाह। आप देखें ना, आज हमने कितने रस्म रिवाज की बेड़ियां बांध रखी हैं। पैदाइश भी रस्म रिवाज, मौत भी रस्म रिवाज, यानी मरना भी आसान नहीं आजकल तो। तीसरा, चालीसवां, पचासवां, पता नहीं क्या क्या करते रहते हैं। यानी जिंदगी तो मुश्किल है ही, मौत को भी मुश्किल बना दिया है, पैदाइश को भी मुश्किल बना दिया, और सबसे मुश्किल शादी ब्याह को बना दिया है। कि शादी करना, एक हलाल काम करना इतना मुश्किल हो गया आज कि जब तक आपके पास लाखों ना हो आप वो हलाल काम भी नहीं कर सकते, जो बेसिक नीड है आज के इंसान की, जिसकी वजह से इंसान बहुत सारे हराम से बच सकता है। तो आप कुरान जब पढ़ते हैं तो अल्लाह ताला आपको इन तमाम खुराफात से दूर कर देता है। हम फिर रिवाजी मुसलमान नहीं रहते, क्योंकि जो लोग कुरान से दूर रहते हैं वो रिवाजी और नाम के मुसलमान बनकर रह जाते हैं। वो मामलात की हकीकत को नहीं समझ पाते, उनका जहन अंधेरों में भटकता रहता है। इसीलिए कुरान पर अमल करने वाले को जिंदा इंसान से तशबीह दी गई है, और जो कुरान से हटकर जिंदगी गुजारता है या कुरान से दूर रहता है उसको मुर्दा करार दिया गया है। तो सुभान अल्लाह, ये महीना जो आने वाला है बाबरकत महीना, ये महीना इसलिए बाबरकत है कि इसमें अल्लाह ताला ने मेरी आपकी हम सब की हिदायत का सामान मुहैया किया, कि हमारे लिए कुरान जैसी अजीम किताब नाजिल की, जो बरकत वाली किताब है, जो इंसान को अल्लाह ताला से करीब करती है, उसे गुनाहों से दूर रखती है, जहालत के अंधेरों से निकालकर रोशनी की तरफ, नूर की तरफ ले आती है अल्हम्दुलिल्लाह। यही वो किताब है जो इंसान के ईमान और तकवा में इजाफा करती है। यही वो वाहिद किताब है जो दिलों और बदन के अमराज के लिए शिफा है अल्हम्दुलिल्लाह। वाकई में यह हलाल और हराम में हमें तमीज करना सिखाती है। यही वो किताब है जिसके पढ़ने और पढ़ाने वाले दुनिया और आखिरत में बुलंद मुकाम पाते हैं। ये किताब इज्जत और गलबे से नवाजती है सुभान अल्लाह वाकई में। तो आप बताइए कि ऐसी किताब को क्या हम समझ कर ना पढ़ें? हम ऐसी किताब में गौर फिक्र ना करें? हम इस किताब से अमली पहलू ना ढूंढें? इसीलिए हमने जो 30 स्टार्ट किया है कि हम कुरान में तदब्बुर और अमल साथ साथ लेकर चलेंगे। यानी इस कुरान पर तदब्बुर करना हम सीखेंगे, कुरान की आयात पर, और उसके अमली पहलू तलाश करेंगे कि अल्लाह ताला हमसे क्या अमली तकाजा करता है। तो इस किताब के औसाफ, इसकी अजमत वाकई में हम बयान नहीं कर सकते। बहुत ही बरकत वाली किताब है जो उम्र, रिज्क, माल, वक्त, खुशियों, सलाहियतों में इजाफा करती है अल्हम्दुलिल्लाह। आप देखें ना सहाबे कराम कैसे, वो लोग सहरा में पड़े रहने वाले बिल्कुल अननोन लोग थे, जिनको लोग जाहिल और उज्जड़ कहकर उनके पास से गुजर जाते थे, उनको कोई दरेखूर इतना ही ना जानता था, लेकिन सुभान अल्लाह इस कुरान ने उनको कैसी इज्जत, कैसा गलबा अता किया। वो सहरा नशीन, वो बादिया नशीन, वो गल्लाबान कैसे दुनिया के पेशवर इमाम बन गए सिर्फ और सिर्फ इस किताब की वजह से। उमर रदी अल्लाह ने कहा था कि ये हमारा लिबास और ये हमारी सवारी हमें इज्जत नहीं दे रही है, ये देती है, बल्कि हमें तो इज्जत इस्लाम से मिली है। और वाकई में सही बात है। तो यही वो किताब है जो हमें बुलंद मकसद के लिए जीना सिखाती है। बंदों पर फर्ज है कि वो इस किताब पर ईमान लाएं, इसकी तिलावत करें, इसको समझें, इस पर अमल करें और इसे दूसरों तक पहुंचाएं। ये अंडरलाइन करने वाले पॉइंट्स हैं, यानी ये आपकी जिम्मेदारी बनती है। मैंने ये बात आप तक पहुंचा दी, अब आपकी जिम्मेदारी बनती है कि आप खुद इस पर अमल करें और इस बात को दूसरों तक पहुंचाएं। यानी हमारी जिंदगी का मकसद क्या है? कोई बुलंद मकसद के लिए हमें जीना है। खाने पीने के लिए तो हर कोई जीता रहता है, जानवर भी खाते पीते ही रहते हैं, उनकी जिंदगी का मकसद ही खाना पीना है। लेकिन उम्मत मुस्लिमा के जो मकासद हैं वो बहुत ही आला और अरफा हैं। उन्हें दुनिया से बुराई का खात्मा करना है, खैर को फरोग देना है, शहादत अलनास का काम करना है। तो बहुत बुलंद मकसद के लिए जीना सिखाती है किताब। हम पर फर्ज है कि इस किताब पर हम ईमान रखें, इसकी तिलावत जितनी हो सकती करें, फिर इसको समझें और फिर इस पर अमल करें और फिर इसे दूसरों तक पहुंचाएं। मुझे उम्मीद है आप लोगों ने अंडरलाइन कर लिया होगा या इसको नोट कर लिया होगा। जज़ाकअल्लाह खैरन। तो वाकई में ये किताब हमें हमारे दिलों की गिरहें खोलती हैं, और जब तक हम इस किताब को अपने दिल पर नहीं लेंगे, कई तफासिर हम पढ़ लें, कोई फायदा नहीं होगा। तो ईमान जब इंसान के दिल में जागजी होता है, उसका दिल ईमान के नूर से मुनव्वर हो जाता है, और ये कुरान के जरिए ही होता है, क्योंकि वो कुरान की रोशनी में अपनी जिंदगी गुजारता है और यही चीज कामयाबी की तरफ ले जाती है। आपने सुनी होगी ना वो आयत और बारह पढ़ी भी होगी कि अल्लाह ताला फरमाते कि अगर हम इस कुरान को पहाड़ पर नाजिल करते तो वो क्या करता, इसके बोझ से दबा जाता और लरज उठता। तो ये तो बहुत बड़ी अमानत है। तो हमें बड़े मकसद के लिए जीना है, हमें बड़े बड़े काम करना है, क्योंकि आप और मैं हम सब मिलकर एक अकेले मिलकर सब मिलके करेंगे तो फिर तभी ये काम हो सकेगा, क्योंकि अफराद के हाथों में है अकवाम की तकदीर, हर फर्द है मिल्लत की मुकद्दर का सितारा। तो ये कुरान पर हमें गौर व फिक्र करना है, इसके अमली पहलू हमें तलाश करने हैं कि हमें ये क्या सिखाती है। और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था कि अल कुरान हुज्जत लक औ अलैक, या कुरान तुम्हारे हक में हुज्जत है या तुम्हारे खिलाफ गवाही देगा। तो इस रमदान में कुरान की तिलावत पर हम ज्यादा से ज्यादा फोकस करें, इसको समझने की कोशिश करें और इसके मुताबिक अमल करने की कोशिश करें। कुरान की एक आयत में आता है ना कि क्या लोगों पर वो वक्त नहीं आया कि अल्लाह ताला की इस किताब को पढ़कर या सुनकर उनके दिल लरज उठे या उनके अंदर खशियत पैदा हो। तो जरूर वो वक्त आ चुका है अल्हम्दुलिल्लाह। यानी रमदान का ये वक्त दरअसल हमें इस बात की तालीम दे रहा है या हमें ये चीज सिखाई जा रही है कि हम इस कुरान में गौर व फिक्र करें, इसको समझने की कोशिश करें और इस पर अमल करने की कोशिश करें इंशाल्लाह। अब थोड़ा सा हम देखेंगे जो हम तदब्बुर और अमल पढ़ने जा रहे हैं, क्योंकि ये कुरान अल्लाह ताला का कलाम है, इसका जो अंदाज बयान है नहायत ही खूबसूरत है, इसके अल्फाज अपने अंदर एक मुजज़ा रखते हैं। ये अल्लाह की किताब है, इसमें गलती का कोई इम्कान ही नहीं है। अल्लाह ताला ने चैलेंज किया था उस वक्त कुफार मक्का को या अरब के लोगों को, लेकिन वो आज तक इसमें कोई गलती ढूंढ ना सके, ना इस जैसी कोई आयत बनाकर ला सके, अल्हम्दुलिल्लाह। ये कुरान दरअसल इसका जो अंदाज है वो खतीबाना है, जैसे हमें कोई खिताब कर रहा हो। इसमें जोर बयान है। तो कुरान दरअसल ये हमें खिताब करता है, ये हमें अमल पर उकसाता है। इसमें जोर बयान है, बलागत जुबान में इसका कोई सानी नहीं। कुरान पढ़कर या सुनकर सीधा दिल पर और हमारे रूह पर असर होता है। क्योंकि हम लोग रोजाना नमाजों में जुज 30 में से कुरान की जो सूरतें हैं वो तिलावत करते हैं, तो हमारी नमाज में खुशू रहे और कुरान पढ़कर हमारे दिल पर और हमारी रूह पर असर हो, इसीलिए हम चाह रहे हैं कि इस दफा हम जुज 30 की तफसीर करें और गौर व फिक्र भी करें उसमें साथ में, और अमली पहलू भी तलाश करें उसके। क्योंकि जब हम कुरान पढ़ते हैं तो हमारे रोंगटे खड़े हो जाते हैं, बे इख्तियार आंखों से आंसू जारी हो जाते हैं। ये किताब हमारी अकल को और फिक्र को तस्खीर करती है, यानी हमें अल्लाह ताला के आगे सरेंडर करना सिखाती है। और वाकई में कुरान इतना पुर असर था, यानी इसका जो असर था वो इतना ज्यादा लोगों पर पड़ता था कि दुश्मन भी इसका गिरविदा हो जाता था। इसीलिए आप जानते होंगे कि कुफार मक्का रसूल अकरम को साहिर कहने लगे और कहते थे कि साहिराना कलाम है। आप जानते होंगे तुफैल बिन अम्र दौसी रदी अल्लाह अन्हो, जब वो उमरा की नीयत से मक्का आए तो लोगों ने पहले ही उनको बहका दिया और कहा कि देखो यहाँ पर एक साहिर आया हुआ है और वो ऐसा साहिराना कलाम सुनाता है जिसको सुनकर लोग बिल्कुल उसके गिरविदा हो जाते हैं, तो तुम ना सुनना उसकी बात। तो तुफैल बिन अम्र कहने लगे कि मैं जब तवाफ कर रहा था तो मैंने अपने कानों में उंगलियां डाल ली कि मुझे उस शख्स की आवाज ना सुनाई दे ताकि मुझ पर उसका असर ना हो। फिर कहने लगे कि मैंने खुद ही सोचा कि मैं तो शायर भी हूं और अल्लाह ने मुझे अकल भी दी है, तो क्यों ना मैं सुनकर देखूं और जज करूं। तो कहते हैं कि फिर मैंने किसी से पूछा कि कोई ऐसा शख्स है यहां पर जिसने कोई नई बात पेश की हो, तो इत्तेफाक से उनको अली रदी अल्लाह अन्हु मिल गए और अली रदी अल्लाह अन्हु कहा कि अच्छा आप सुनना चाहते हैं और मिलना चाहते हैं, तो फिर मेरे पीछे पीछे खामोशी से चले आइए और देखिए किसी को महसूस नहीं होने देना कि आप मेरे साथ चल रहे हैं, मैं कहीं रुक जाऊं या झुक जाऊं तो आप पीछे ही खड़े हो जाना। तो उन्होंने कहा ठीक है, और फिर ऐसा करके अली रदी अल्लाह अन्हु को अपने पीछे पीछे लेकर आए दार अरकम में और वहां पर तुफैल बिन अम्र दौसी ने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात की और आपसे कुरान की आयात सुनी। कहा जाता है कि सुनते ही फौरन उनके दिल पर असर हो गया और फौरन उन्होंने कलमे शहादा पढ़ा और कहा कि या रसूलुल्लाह मैं अपने कबीले को जाकर दावत देना चाहता हूं ताकि वो मेरी बात सुने और ईमान ले आए। सुभान अल्लाह, आप देखें कैसा ये असरअंदाज होता है दिलों पर कि हर तासुब से पाक दिल इसको सुनते ही इसका गिरविदा हो जाता है। तो आप देखिए कि हम खुद जो मुसलमान हैं हम पर इसका कितना असर नहीं होना चाहिए, आप बताएं क्यों सहाबे कराम पर ऐसा असर होता था इस कुरान का, क्योंकि वो इसको समझते थे बगैर पढ़े यानी बगैर तर्जुमा किए, क्योंकि उनके पास उनके लिए तर्जुमे की जरूरत ही नहीं थी। लेकिन हम जो गैर अरब हैं हम अरबी जुबान उस तरह से नहीं जानते, इसलिए हम इसको समझ कर पढ़ना चाहते हैं, इसलिए तर्जुमे की जरूरत होती है, हमको तफसीर की जरूरत होती है। तो तुफैल बिन अम्र दौसी, उसके बाद उसैद बिन हुज़ैर रदी अल्लाह अन्हु, जैसे ही उन्होंने मुसअब बिन उमैर से इस कलाम को सुना, इस कुरान को सुना, उनके जिस्म और चेहरे की हालत ही बिल्कुल चेंज हो गई कहा जाता है, इन्हें उनका चेहरा ही बदल गया। और वो कहते हैं कि जब मैंने ये कलाम सुना तो मेरे जिस्म के रोंगटे खड़े हो गए और मेरी हालत बदल गई। और उनके भाई खुद कहते हैं कि ए उसैद, तुम तो पहले जैसे रहे ही नहीं, तुम्हारे तो चेहरे की रंगत ही बदल गई है। ये कुरान सुनकर ऐसा असर होता था, लेकिन आज मुझ पर और आप पर क्यों नहीं होता है ऐसा असर, क्योंकि हम इसको समझ ही नहीं पाते हैं, तो इसीलिए इसका तर्जुमा और तफसीर पढ़ने की जरूरत है। तो ये वाकई में अपने अंदर एक मौजजा रखता है ये कुरान, इन्हीं मौजजाती अल्फाज हैं इसके, इसलिए तो कुरान को आजिज कर देने वाला कलाम कहा गया। और आप देखिए तमाम पैगम्बरों को उनकी जिंदगी में मौजजात दिए गए थे, लेकिन चूंकि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी थे तो कयामत तक अब कोई नबी नहीं आने वाला ना कोई किताब आने वाली, लिहाजा आपके इस आखिरी जो आपका पैगाम था रसूल अकरम का यानी कुरान, उसको ही मौजजा बना दिया गया। तो इस किताब से वही फायदा उठा सकते हैं जो इस पर ईमान लाए, इस पर यकीन रखें, इसे अल्लाह ताला का कलाम समझें। तो यही वो किताब थी जिसने सरजमीन अरब की दुनिया बदल डाली, एक अजीम इनकलाब बर्पा किया और उन अरबों को दुनिया का पेशवर इमाम बना दिया। आज आप देखें हम कितने मगलूब हैं, कितनी पस्ती में हैं, आज हम पर कैसे गैर कौमों की अलगार है, लोग आराम से हमारी प्रॉपर्टी पर कब्जा कर रहे हैं, हमारे जो इबादत खाने हैं वो मिसमार किए जा रहे हैं, हर इबादत खाने पर गैरों की नजर है कि ये भी हमारी है वो भी हमारी है और हम कुछ भी नहीं कर सकते। तो क्यों आज हमारी ये पस्ती है, क्यों आज हम ये जिल्लत का शिकार हैं, क्योंकि हमने कुरान को छोड़ दिया है। ये कुरान ही पहले लोगों के लिए भी तरक्की का बायस बना था, इज्जत और बुलंदी का बायस बना था, और आज के लोगों के लिए भी यही इसी किताब के जरिए से इज्जत और बुलंदी हासिल हो सकती है उम्मत मुस्लिमा को। तब देखें कि लोगों ने क्या समझा, लोगों ने इस किताब के साथ इतनी ज्यादा इसको कम वक्त दी और इसको छोटे मोटे दुनियावी फायदों के लिए हासिल कर लिया। जो लोग दुनिया बनाने के लिए इसको लेना चाहते हैं अल्लाह ताला उनको इस जरिए से दुनिया भी दे देता है, जो लोग उनको इसको हिदायत हासिल करने के लिए से लेते हैं अल्लाह ताला उनको हिदायत जरूर अता करता है। तब ये हमारी जिम्मेदारी है कि हम इससे क्या चीज हासिल करना चाहते हैं। तो इस किताब से वो जो खास लोग हैं, जो स्पेशल लोग होते हैं, वो इससे हिदायत के मोती चुनते हैं कि अल्फाज के फेरों में उलझते नहीं दाना غواص کو مطلب ہے موتی سے کے گوہر سے، یعنی جو موتی تلاش کرنے کے لیے سمندروں میں جاتے ہیں وہ موتی ہی ڈھونڈتے رہتے ہیں نا، دوسری چیزوں میں نہیں الجھتے۔ تو قرآن میں ہمیں غور و فکر کرنا ہے، اس میں غوطہ زن ہونا ہے، اس کی ڈیپتھ میں جا کر ہمیں نالج حاصل کرنی ہے، اس میں غور و فکر کرنا ہے، تدبر کرنا ہے ہمیں۔ تو قرآن میں ہو غوطہ زن اے مرد مسلمہ، اللہ کرے تجھ کو عطا جدت کردار، یعنی اس قرآن میں غور و فکر کر کے ہی ہمارے اندر ایک نیا کردار پیدا ہو سکتا ہے، ہم رسم و رواج سے نکل سکتے ہیں، خرافات سے نکل سکتے ہیں۔ تو قرآن اور پڑھنے اور سمجھنے کے جو آداب ہیں، یعنی آپ لوگ کن باتوں کو ملحوظ رکھیں گے جب قرآن ہم کل سے پڑھنا شروع کریں گے انشاءاللہ، یعنی جو 30 کی تفسیر، کہ ہمارے دل اللہ کی طرف متوجہ ہوں، نیت ہماری خالص ہو، اور اس قرآن پڑھنے سے مقصد ہمارا کیا ہو کہ صرف ہدایت حاصل کرنا ہے ہمیں، یعنی خالی ذہن لے کر آئیے اور اس مقصد کے تحت آئیے کہ ہمیں اس قرآن سے ہدایت حاصل کرنا ہے، بس اللہ تعالیٰ ہمیں ہدایت دے دے اور اللہ تعالیٰ ہمارے دلوں کو نرم کر دے۔ پھر احکامات پر عمل کرنے کی نیت ہو، احکامات کا مذاق نہیں اڑانا ہے، اللہ تعالیٰ کی عظمت کا احساس ہمارے دلوں میں ہو، اور اللہ تعالیٰ کے احکامات کی من مانی تعویل نہیں کرنی ہے، جو اللہ کے رسول نے ہمیں بتائے ہیں یا صحابہ کرام جو سمجھے ہیں اس کے معنی، انہی معنی کو ہمیں لینا ہے۔ تو ریوائز کر لیجئے کہ اس قرآن کے پڑھنے کا ہمارا مقصد کیا ہے، ہم کیوں پڑھنا چاہ رہے ہیں، سمجھ کر تدبر اور عمل کے ساتھ، کہ ہمارے دل اللہ کی طرف متوجہ ہوں، ہماری نیت خالص ہو، اس سے ہدایت حاصل کرنا ہو، اللہ تعالیٰ کے احکامات پر عمل کرنا ہو، اس کے احکامات کا مذاق نہیں اڑانا ہے، اور اللہ تعالیٰ کی عظمت کا احساس ہمارے دل میں جاگزی ہو، اور اللہ تعالیٰ کے احکامات کی من مانی تعویل ہمیں نہیں کرنی، بلکہ جیسے اس کو رسول اکرم نے ہمیں سمجھایا ہے یا صحابہ نے جس طرح سے سمجھا ہے اسی طرح سے ہمیں اس کو سمجھنا ہے۔ ہمارے اسکالرس کہتے ہیں وواظب علی درس القرآن فإنه یلین قلبا قاسیا مثل جلمد، قرآن پڑھنے پڑھانے میں مداومت ہمیشہ کی کرو کیونکہ وہ پتھر جیسے سخت دل کو بھی نرم کر دیتا ہے۔ فتدبر القرآن ان رمت الہدى فالعلم تحت تدبر القرآن، اگر تو ہدایت چاہتا ہے تو قرآن میں غور و فکر کر، کیونکہ علم قرآن میں غور و فکر کرنے سے ہی حاصل ہوتا ہے، یعنی علم کس سے حاصل ہوگا؟ قرآن میں غور و فکر کرنے سے حاصل ہوگا۔ تو جو حامل قرآن ہوتا ہے وہ قرآن کی آیات پر عمل کرنے کی نیت سے اس کو پڑھتا ہے، وہ اپنے دل کو قرآن سے جوڑتا ہے تاکہ اللہ تعالیٰ کا قرب حاصل کر سکے۔ تو اس رمضان میں ہمیں قرآن کی تلاوت پر بھی زور دینا ہے، توجہ دینا ہے، اس رمضان میں ہمیں قرآن کو سمجھنے کی بھی کوشش کرنی ہے، اس میں غور و فکر بھی کرنا ہے، اپنے دلوں کو اللہ تعالیٰ سے قریب کرنا ہے، خشیت اپنے اندر پیدا کریں۔ یہ جو قرآن ہے دراصل یہ کتاب، اس کی تلاوت، اس کا فہم ہمیں اللہ سے قریب کرتا ہے، اللہ تعالیٰ کا قرب عطا کرتا ہے۔ جب قرآن دلوں تک پہنچتا ہے تو دل اللہ کی محبت سے معمور ہو جاتے ہیں۔ اسے صرف زبان کی حد تک نہ پڑھیں بلکہ اس کے پڑھنے کے جو بہتر مقاصد ہیں اس کو حاصل کرنے کی کوشش کریں۔ تو اپنے دل کے ساتھ قرآن کو جوڑیں۔ یہ ایکچولی قرآن پڑھنے سے آپ یہ کہہ سکتے ہیں کہ ہارٹ ٹرانسفارم ہوتا ہے یا چینج ہوتا ہے، دلوں کو بدل دیتا ہے یہ قرآن، ہمارے دلوں میں اللہ کی محبت پیدا ہوتی ہے۔ تو اپنے خالی دل کو اس قرآن سے بھریں، اس قرآن کے ساتھ ہمارا پرسنل کنیکشن ہو، اللہ تعالیٰ سے قرب بڑھے، اور قرآن پر عمل کرنے کی، ہم اس کے احکام پر عمل کرنے کی نیت سے ہم اس قرآن کو پڑھیں۔ تو الحمدللہ اس کتاب سے ہمیں بہت کچھ سیکھنا ہے، یعنی یہ رمضان میں اللہ تعالیٰ سے دعا کریں کہ اللہ تعالیٰ اس کتاب کے لیے ہمارے دلوں کے دروازے کھولے، اور اس کی تلاوت میں ہمارا زیادہ دل لگے، اس کو ہم سمجھ کر پڑھنے والے بنے اور آگے پہنچانے کی ہماری نیت ہو۔ اب دیکھیں ہم جو زندگی جی رہے ہیں آج، اکثریت جو امت مسلمہ کی ہے وہ صرف ریچولز پر رہ گئی ہے، رسم و رواج پر رہ گئی ہے، یعنی ہم لوگ ظاہری بس مسلمان ہیں، نام کے مسلمان ہیں، چند ریچولز ہم نے اپنا لیے، ہم نے سر پر دوپٹہ اوڑھ لیا، ابایا پہن لیا تو ہم سمجھتے ہیں کہ ہم بس بہت اچھے مسلمان ہیں۔ تو نہیں، مسلمان ہونے کا تقاضا کیا ہے؟ یہ کتاب ہمیں سکھاتی ہے. جب ہم اس میں غور و فکر کریں گے، تدبر کریں گے، تو تب ہمیں معلوم ہوگا کہ ایک مسلمان ہونے کے ناطے یہ کتاب ہم سے کیا تقاضا کرتی ہے. جیسے کہ جو معاملہ تھا نا کہ رہ گئی رسم ازاں روح بلالی نہ رہی، فلسفہ رہ گئی تلقین غزالی نہ رہی، یعنی آج ہم صرف نام کے طور پر مسلمان رہ گئے ہیں. بس ایک اذان دینے کی رسم جو ہے بس وہ ایک رسم باقی رہ گئی ہے. اس سے نماز کا مقصد کیا ہے کہ نماز میں ہم سجود میں اللہ تعالیٰ سے قریب ہوتے ہیں، نماز ہمیں برائیوں سے روکتی ہے، ان الصلاۃ تنہی عن الفحشاء والمنکر، ہے نا. تو اصل جو مقصد ہے وہ تو ہم نے چھوڑ دیا. تو یہ کتاب سے ہم اپنے دلوں میں تقویٰ پیدا کریں کہ ہر وقت ہمیں اس بات کا خیال اور احساس رہے کہ کس بات سے ہمارا رب راضی ہوتا ہے اور کس بات سے ہمارا رب ناراض ہوتا ہے. رسول اکرم سے محبت ہمیں جنت میں لے جا سکتی ہے، صحیح احادیث پر عمل ہماری دنیا اور آخرت دونوں کو سنوار سکتا ہے. اس لیے جو ہمارے اسکالرز تھے وہ رمضان میں اسپیشلی قرآن کی طرف زیادہ رجوع کرتے تھے. وہ کہتے تھے کہ رمضان صرف اور صرف قرآن کے لیے ہے. جو سلف تھے ہمارے امام مالک اور امام ابن شہاب زہری، وہ کہتے ہیں کہ وہ سارے کام ہم بند کر دیتے ہیں رمضان میں، صرف اور صرف قرآن پڑھنے اور پڑھانے پر توجہ دیتے ہیں. وہ کہتے کہ صرف قرآن باقی رکھو رمضان میں، باقی سب چھوڑ دو. جتنے تابعین تھے ہمارے اسپیشلی اس مہینے میں قرآن کی تلاوت کو، اس میں غور و فکر کو خاص کر لیتے تھے. ابن شہاب زہری کے بارے میں آتا ہے کہ وہ کہتے تھے کہ میں رمضان میں صرف تلاوت قرآن، یعنی قرآن پڑھوں گا اور سمجھوں گا اور بھوکوں کو کھانا کھلاؤں گا. وہ کہتے تھے یہ مہینہ تو خاص قرآن کے ساتھ مخصوص کیا گیا ہے. اس کو یعنی قرآن خود ہمیں بتاتا ہے کہ شہر رمضان الذی انزل فیہ القرآن، اس میں لیلۃ القدر ہے، لیلۃ المبارکہ ہے، قرآن پڑھنا پڑھانا ہے. بہت ہی ایسا سمجھے بلیسڈ منتھ ہمارے درمیان آ رہا ہے. تو اس کو ہم قرآن سے اپنے آپ کو جوڑیں اور جتنا ہو سکتا قرآن پڑھتے پڑھاتے رہیں اور سنتے سناتے رہیں. اس کا سننا، اس کی سماعت، اس کا پڑھنا، اس کو آگے پہنچانا، اس کو پڑھانا، یہ سب سعادت والے کام ہیں. انس بن مالک روایت کرتے ہیں کہ ہر سال رمضان میں جبریل امین آتے اور قرآن سناتے اور آپ صلی اللہ علیہ وسلم پورا قرآن پڑھتے. حذیفہ بن یمان کا معمول تھا کہ وہ رمضان میں بہت لمبا قیام اللیل کیا کرتے تھے اور اس میں سورہ بقرہ، آل عمران، نساء پڑھتے تھے. خود رسول کیونکہ انہوں نے ایک دفعہ رسول اکرم کے ساتھ قیام اللیل کیا تھا جس میں رسول اکرم نے صرف ایک رکعت میں آل عمران، نساء پڑھی تھی. سبحان اللہ، آپ سوچیں بقرہ، آل عمران اور نساء. ابن کعب کے بارے میں آتا ہے کہ فجر تک صرف سحری کے لیے جاتے تھے اور اس سے پہلے تک وہ قرآن نمازوں میں پڑھا کرتے تھے. قتادہ کے بارے میں آتا ہے کہ ایک ہفتے میں ایک رمضان، یعنی سوری رمضان میں ایک ہفتے میں ایک قرآن مکمل کرتے اور آخری رات کے جو ایک تہائی حصہ ہوتا اس میں قرآن کی تلاوت کرتے تھے نماز میں. اب آپ دیکھیں کہ ہم اپنا تعلق قرآن سے دیکھیں کہ ہمارا تعلق کیا ہے قرآن سے، ہم کتنی تلاوت کرتے ہیں، ہم اس میں کتنا غور و فکر کرتے ہیں، کتنا سمجھنے کی کوشش کرتے ہیں. تو قرآن میں غور و فکر کرنا ہے، اس کی تلاوت پر دھیان دینا ہے. اب آپ سوچ لیں کہ اس رمضان میں میرا کیا گول ہے، میرا کیا ایم ہے، میرا کیا ٹائم ٹیبل رہے گا. تو ابھی سے اپنا ٹائم ٹیبل بنا لیں. بلکہ بعض صحابہ اور بعض سلف صالحین تو شعبان کے مہینے سے ہی رمضان کی تیاری شروع کر دیتے تھے، کیونکہ رسول اکرم سب سے زیادہ روزے شعبان کے مہینے میں رکھتے تھے. اور یہ جو 15 تاریخ کے روزے کی بات آتی نا، دیکھیں ایام بیت کے روزے ہوتے تھے 13, 14, 15، ضرور روزہ رکھیں 13, 14, 15 کا ایام بیت کے روزے. تو شعبان سے ہی رمضان کی تیاری شروع کر دیتے تھے اور کثرت سے رسول اکرم رمضان کے علاوہ شعبان میں روزے رکھا کرتے تھے. تو اس مہینے سے ہی قرآن کی تلاوت شروع کر دیں تاکہ رمضان میں اس کی پھر مزید ہم کو عادت ہو جائے انشاءاللہ. تو اللہ تعالیٰ مجھے اور آپ کو توفیق دے. کل سے ہم اپنا جز 30 کا جو تدبر اور عمل ہے شروع کریں گے انشاءاللہ. امید ہے اور یہ ہماری وہ بھی ہے خواہش کہ مکمل جز 30 کی تفسیر ہم یہ 30 دن میں کمپلیٹ کریں انشاءاللہ. اللہ تعالیٰ ہمارے وقت میں برکت دے اور ہم سب کو مزید ہمت اور طاقت دے. روزانہ ہی کلاس رہے گی لیکن جب تک رمضان نہیں ہے تو رمضان میں फ्राइडे और सैटरडे क्लास नहीं रहेगी और संडे टाइमिंग्स थोड़े से आगे रहेंगे। कल से टाइमिंग्स 11:30 से रहेंगे हमारे। आप लोगों के लिए ये टाइमिंग सही है या 11:30 सही है, यानी सऊदी गल्फ वालों के लिए 11 से 12 सही है या 11:30 to 12:30 सही है, और इंडिया वालों के लिए 1:30 to 2:30 है, समझे? मेजोरिटी का 11 से 12 आ रहा है, तो फिर हम यही टाइमिंग रख लेते हैं, क्योंकि अभी ये सिर्फ रमदान गैर रमदान तक है। रमदान में भी हम यही टाइमिंग रखेंगे, क्योंकि अभी रमदान नहीं है तो क्लासेस हमारी बहुत ज्यादा हैं दूसरी भी, तो 11 से 12 ही सही है इंशाल्लाह। थोड़ा सा कोशिश करें कि अगर जो लोग कुछ देर से कुछ उठते हैं, हो सकता है सुबह जागते हैं और फिर ये टाइम्स होते हों, तो कोशिश करें कि ये टाइम थोड़ा पहले कर लें। अब हम असल में वर्किंग वुमेन के लिए तो कुछ भी नहीं कर सकते, क्योंकि हम लेट नहीं रख सकते। रमदान में सबको रोजे की तैयारी भी करनी होती है, अफ्तार की तैयारी करनी होती है, तो ये टाइम सबसे बेस्ट है मुझे लगता। जी हाँ, ये रोज होगी हमारी क्लासेस ये, लेकिन अभी रमदान जब तक शुरू नहीं होता है तब तक के फ्राइडे सैटरडे नहीं होंगे, ठीक है? याद रखिए, फ्राइडे सैटरडे शाबान में फ्राइडे सैटरडे नहीं है, लेकिन रमदान में फ्राइडे और सैटरडे भी रहेगी क्लास हमारी, और जो 30 की रहेगी तफसीर हमारी इंशाल्लाह। जी फिलहाल ऑफलाइन हमारा कोई लेक्चर नहीं है रमदान पर, लेकिन यह लोकली खबरस्कान में होने वाला है, अगर कोई ज्वाइन करना चाहे तो वो ज्वाइन कर सकता है। जी पूरे सूरों की तफसीर होगी, यानी जो नबा से लेकर सूरतुन नास तक, इंशाल्लाह हमारा इरादा तो यही है और अल्लाह ताला से दुआ भी है, अल्लाह ताला हमें इसमें कामयाब करे। रिकॉर्डिंग मिलेगी तो सही, लेकिन जब रिकॉर्डिंग भेजते रहो तो लोग लाइव क्लास अटेंड करना बंद कर देते हैं। रमदान का हमने भी ऑनलाइन किया था ना रोजों के मसाइल, तो उसमें लिया था, तो आप वो वाला लेक्चर सुन लीजिए। रमदान और जकात की स्पेशल रिकॉर्डिंग हुई है, वो ग्रुप में भेज दी जाएगी इंशाल्लाह। शबे बरात के ताल्लुक से आप देखें, जितनी भी अहादीस हैं रसूल अकरम से कोई ऑथेंटिक हदीस साबित नहीं है, न सहाबा का अमल रहा है इसके ऊपर। आप खुद सोचे कि अगर ये इतनी इम्पोर्टेंट रात होती तो सहाबा कराम इसके ऊपर अमल करते नहीं करते थे, तो सहाबा का किसी का भी अमल नहीं है इस रात पर। अगर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम समझे, अगर वो हदीस को हम सही भी मान लेते हैं जिसमें रसूल अकरम कब्रिस्तान गए थे, अगर वो सही भी है तो वो रसूल अकरम का अपना ओन अमल था। वो आपने उम्मत को नहीं कहा कि तुम रोजाना जाकर कब्रिस्तान 15 शाबान को जाकर कब्रिस्तान में दुआ मांगो, और वैसे भी मरहूमिन की मगफिरत के लिए कब्रिस्तान जाकर दुआ मांगना जरूरी नहीं है, आप अपने घर बैठे बैठे भी दुआ कर सकते हैं। और अल्लाह ताला तो रोजाना आसमान दुनिया पर नाजिल होता है और बंदों से कहता है कि कोई है जो मुझसे दुआ मांगे तो मैं उसकी दुआ कबूल करूं, कोई है जो मुझसे मगफिरत तलब करे तो मैं उसको माफ कर दूं। तो लिहाजा अल्लाह ताला तो रोजाना ही आसमान दुनिया पर नुजुल फरमाता है। आप रोज तहज्जुद के लिए उठे, अगर आप रोजाना तहज्जुद के लिए उठते हैं तो बहुत अच्छी बात है, 15 शाबान को भी उठिए। अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातहू। सुभानकल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैका।